यो रेडियो नेपाल हो। दिउँसो 3 बजेको समाचारमा स्वागत छ। म बेन्जु सुवेदी। शुरूमा प्रमुख समाचार। शिक्षा क्षेत्रमा हुने राजनीति बन्द हुनुपर्ने मन्त्री रीलानाथ श्रेष्ठको भनाई। विद्यालय व्यवस्थापन गठनदेखि शिक्षक सरूवासम्म गाँजिएको राजनीतिले शिक्षा क्षेत्र झनझन खस्कँदै गएको प्रति चिन्ता व्यक्त। चीनी उद्योगहरूले वर्षौंसम्म पनि आफूहरूको उखुको भुक्तानी नदिएको भन्दै आन्दोलित किसानहरूले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी। र चन्द्रमाको सफल यात्रा गरी चिनिया यान सफलतापूर्वक पृथ्वीमा अवतरण गर्यो। समाचार अब विस्तारमा। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रीलानाथ श्रेष्ठले शिक्षा क्षेत्रमा हुने राजनीति रोक्नुपर्ने बताउनु भएको छ। सिरहाको गोल बजार नगरपालिका 8 चौहरवा स्थित जनता प्राविधिक नमूना माध्यमिक विद्यालयमा सूचना संचार तथा प्रविधि प्रयोगशालाको उद्घाटन गर्नुहुँदै उहाँले बढ़दो राजनीतिकरणका कारण मुलुकको शैक्षिक अवस्था कमजोर बनेकाले शिक्षा क्षेत्रमा हुने राजनीति रोक्नुपर्ने बताउनु भएको हो। मन्त्री श्रेष्ठले विद्यालय व्यवस्थापन समितिको गठनदेखि शिक्षक सरूवाको विषयमा समेत राजनीति हुने गरेको देखिएकाले शैक्षिक गुणस्तर बढ़नुको साटो झनझन खस्किँदै गएकोले समग्र विकासको मेरुदण्डका रूपमा रहेको शिक्षा क्षेत्रको राजनीतिलाई रोक्न सबै पक्ष गम्भीर बन्न जरूरी रहेको बताउनुभयो। राजधानीमा आन्दोलनरत उखु किसानले आफूहरूले पाउनुपर्ने सम्पूर्ण बक्यौता भुक्तानी नभएसम्म आन्दोलन जारी राख्ने बेउरा सहितको पत्र सरकारलाई पठाएका छन्। समस्या समाधानका लागि छलफलमा सहभागी हुन आग्रह गर्दै गत मंगिर 29 गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पठाएको पत्रको जवाब दिँदै उखु किसानले भुक्तानीको पूर्ण सुनिश्चितता नभएसम्म आन्दोलन जारी राख्ने जनाएका हुन्। चीनी उद्योगीबाट बाँकी बक्यौता भुक्तानी दिलाइदिने सरकारको यसअघिको प्रतिबद्धता पूरा नभएको उनीहरूको गुनासो छ। सरकारी पत्रको जवाब दिँदै उखु किसान संघर्ष समिति सर्लाहीका अध्यक्ष राम स्वार्थ राईले उद्योगीले किसानलाई बक्यौदा भुक्तानी नदिएसम्म आफूहरूको शान्तिपूर्ण आन्दोलन जारी रहने बताउनु भएको छ। सरकारले तोके बमोजिमको मूल्य अनुसार 2076 माघ 7 गते भित्र चीनी उद्योग किसानलाई सम्पूर्ण भुक्तानी गर्ने सहमति भएको थियो। तर सरकार उद्योगी र किसान बीच सहमति भएको 10 महिना बितिसक्दा पनि अझै किसानले बक्यौदा भुक्तानी पाएका छैनन्। यता उद्योग मन्त्रालयले भने उखु किसानले उठाएका विषय सम्बोधन गर्न आतुर रहेको भए पनि किसान छलफलका लागि समेत तयार नदेखिएको जनाएको छ। कोभिड 19 का कारण बन्द रहेका विराटनगर महानगरपालिकाका सामुदायिक तथा निजी विद्यालय आजदेखि सञ्चालनमा आएका छन्। 9 महिनादेखि बन्द रहेका महानगरपालिकाभित्रका सबै विद्यालय स्वास्थ्य सावधानी अपनाउँदै सञ्चालनमा आएका हुन्। विराटनगर महानगरपालिकाले विद्यालय व्यवस्थापन समिति, अभिभावक, स्थानीय प्रशासन तथा वडा कार्यालयहरूसँग समन्वय गरी विद्यालय सञ्चालनमा ल्याएको महानगरपालिका शिक्षा शाखा प्रमुख दुर्गा खतिवडाले जानकारी दिनुभयो। गाउँघरमा अपरिचित व्यक्तिको प्रवेश भएमा उनीहरूप्रति सजग रही सुरक्षा निकायलाई खबर गर्न रसुवा प्रहरीले आग्रह गरेको छ। स्थानीय स्तरमा अपरिचित व्यक्तिबाट गत मंगिर 21 गते कालिका गाउँपालिका 1 राम्चेको ग्राङ इलाका क्षेत्रमा 6 वर्षीय स्कूले बालिका सुमिना तामाङको हत्या भएपछि गम्भीर रहेको रसुवा प्रहरीले यस्ता घटना न्यूनीकरण गर्न सूचनाको सहयोगका लागि समुदाय समक्ष आग्रह गरेको हो। जिल्ला प्रहरी कार्यालय रसुवाले स्कूले ससाना बाल बालिकाको संरक्षण गर्न जनहितकारी 16 बुँदे सूचना समेत जारी गर्दै प्रहरीले दिएको सुरक्षा सम्बन्धी सुझाव कार्यान्वयन गरिदिन पनि आग्रह गरेको छ। कोभिड 19 महामारीका कारण रोकिएको नेपाल भारत हवाई उडान आजदेखि पुनः शुरू भएको छ। करिब 9 महिनादेखि काठमाडौँ नयाँ दिल्ली उडान पुनः सञ्चालनमा आएको हो। नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सको न्यारो बडी जहाजले काठमाडौँबाट 141 यात्रु लिएर आज दिल्ली उडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ। लामो समयको अन्तरालपछि अघिल्लो हप्तादेखि हुम्लामा उडान भर्दै आएको नेपाल एयरलाइन्सले हुम्लादेखि नेपालगंजसम्मको भाड़ा दर घटाएको छ। यसअघि हुम्लादेखि नेपालगंजसम्मको 6,595 रूपियाँ भाड़ा लिँदै आएको नेपाल एयरलाइन्सले घटाएर अहिले 5,300 रूपियाँ कायम गरेको छ। नेपालगंजबाट उडान भर्दै आएका निजी एयरलाइन्सले नेपाल एयरलाइन्स भन्दा कम भाड़ा लिने भएका कारण केन्द्रीय कार्यालयमा हुम्लाको शाखाबाट भाड़ा घटाउन आग्रह गरेपछि भाड़ा घटाइएको सिमकोट शाखाका प्रमुख बलबहादुर सुनारले जानकारी दिनुभयो। जाजरकोटको दुर्गम बारेकोट गाउँपालिका सड़क सञ्जालमा जोड़िएको छ। यातायातको पहुँच नहुँदा बारेकोटका जनता दुई तीन दिन पैदल हिँडेर सदरमुकाम खलंगासम्म पुग्नुपर्ने बाध्यता थियो। जाजरकोट सदरमुकाम खलंगादेखि 70 किलोमिटरको दूरीमा रहेको बारेकोट गाउँपालिका जिल्लाको सबैभन्दा दुर्गम गाउँपालिका मानिन्छ। गोर्खाको बारपाकमा नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रसारण लाइन पुगेको छ। गोर्खा भूकम्पको केन्द्रबिन्दु बारपाकमा अस्तिदेखि केन्द्रीय प्रसारण लाइनबाट बत्ती बालिएको विद्युत प्राधिकरण गोर्खा वितरण केन्द्रका प्रमुख माधव नेपानीले जानकारी दिनुभयो। 140 मेगावाट क्षमताको तनहु जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माणको कामले तीव्रता पाएको छ। आयोजनाको तेस्रो प्याकेज अन्तर्गतको 220 केभीको डबल सर्किट प्रसारण लाइन निर्माणको कामले तीव्रता पाएको आयोजना प्रमुख अच्युत घिमिरेले जानकारी दिनुभयो। प्रसारण लाइन निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण गर्न मुआवजा निर्धारणको काम शुरू गर्न लागि उहाँले जानकारी दिनुभयो। प्रसारण लाइन निर्माणका लागि तनहु र चितवनतर्फका वन क्षेत्रमा पर्ने रूख कटान हुने बताइएको छ। आयोजनाको दोस्रो प्याकेजको ठेक्का पाएको सिनो हाइड्रोले विद्युत गृहका लागि केबल टनेल खन्ने काम शुरू गरेको थियो। सरकारको स्वामित्वमा रहेको हेटौडा औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेका उद्योग प्रतिष्ठान र कार्यालयले वार्षिक करिब 12 अर्ब रूपियाँ बराबरको राजस्व बुझाउँदै आएका छन्। हेटौडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अनुसार औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेका सबै खाले उद्योग प्रतिष्ठान कार्यालयले विभिन्न शीर्षकका नाममा नेपाल सरकारलाई वार्षिक 100 बराबरको राजस्व बुझाउँदै आएको कार्यालय प्रमुख एवं औद्योगिक क्षेत्र व्यवस्थापक राजेन्द्र कणेलले जानकारी दिनुभयो। पाल्पा रामपुर नगरपालिकाका महिला जनप्रतिनिधिहरूले सामूहिक रूपमा व्यावसायिक खेती गरेर उदाहरणीय कामको थालनी गरेका छन्। सकारात्मक सोचको विकास गर्दै महिलाहरूलाई आर्थिक रूपमा विकास गराउने उद्देश्यले 7 जना महिला जनप्रतिनिधिहरू मिलेर उन्नत जातको बिउको प्रयोग गरी व्यावसायिक आलु तथा तरकारी खेतीको शुरू गरेका हुन्। पाल्पाबाट संवाददाता विष्णु खनालको यो रिपोर्ट।
खाद्यान्न तथा तरकारी उत्पादनका लागि उर्वर मानिने रामपुर फाँटमा नगर कार्यपालिका सदस्यहरूले समय अनुसार मौसमी तथा बेमौसमी तरकारी खेती गर्ने उद्देश्यले उदाहरणीय कार्यको थालनी गरेका हुन्। सकारात्मक सोचको विकास गर्दै महिलाहरूको आर्थिक विकासमा टेपा पुर्याउने उद्देश्यले महिला जनप्रतिनिधिहरूले कृषिलाई व्यवसायीकरणको थालनी गरेको कार्यपालिका सदस्य दुर्गा भण्डारीले बताउनुभयो।
कृषि शाखाबाट 50% अनुदानमा आलुको बिउ ल्याएर कृषकहरूलाई सामूहिक रूपमा संगठित गरी कृषि खेतीमा अग्रसर बढाउनको लागि सकारात्मक सोचलाई विकास गर्नको लागि हामी कार्यपालिका सदस्य 7 जनाको टिमले 5 रोपनीमा आलु खेती गरेर शुरूआत गरेका छौँ।
बहुउपयोगीका साथै सबैको भान्सामा अनिवार्य जस्तै भएको आलुमा आत्मनिर्भर बनाउने उद्देश्यले स्थानीय सरकारको कृषि शाखा मार्फत नयाँ कामको थालनी भएको हो। भान्सामा नियमित र अनिवार्य जस्तै ठानिने आलुको खेती शुरू गरी नियमित रूपमा अन्य तरकारीको समेत खेती गर्ने अर्का कार्यपालिका सदस्य सावित्रा गौतमको भनाइ छ।
यो वर्षदेखि हामीले कृषिबाट अनुदानमा 5 रोपनीमा हामीले आलु लगाएका छौँ।
रामपुर नगरपालिकाको आर्थिक वर्ष 77-78 व्यावसायिक रूपमा आलु खेती कृषक सहकारी समूहलाई 50% अनुदानमा उन्नत आलुको बिउ वितरण भएको हो। जनप्रतिनिधिहरूको उदाहरणीय कामले अन्य कृषक र युवाहरूलाई व्यावसायिक रूपमा खेती गर्न प्रेरणा मिल्ने बताउनुहुन्छ रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख रामहरि पाण्डे।
व्यावसायिक रूपमा आलु खेती गर्ने समूह सहकारी कृषकहरूलाई 50% अनुदानमा उन्नत आलुको बिउ वितरण गर्ने कार्यक्रम रहेकोमा कार्यपालिका सदस्यहरूले पनि उक्त उन्नत आलुको बिउ प्रयोग गरी सामूहिक रूपमा आलु खेतीको शुरूआत गर्नुभएको छ र यस्तो कार्यले अन्य कृषकहरू वा युवाहरूलाई पनि सामूहिक रूपमा वा व्यावसायिक रूपमा उन्नत तरिकाले कृषि व्यवसाय गर्नुपर्छ भन्ने राम्रो सन्देश दिएको छ।
रामपुर नगरपालिकाका महिला जनप्रतिनिधिले जस्तै अन्य स्थानीय तहका जनप्रतिनिधिले समेत व्यावसायिक र सामूहिक खेतीलाई जोड़ दिएको खण्डमा महिला सशक्तिकरण सँगै महिलाहरूको आर्थिक विकासमा समेत थप टेवा पुग्ने देखिन्छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
यो थियो संवाददाता विष्णु खनालको रिपोर्ट। अब अर्को प्रसंग। सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको कैलाली जिल्लाको कडाली चिसापानी पर्यटकीय क्षेत्र तीव्र रूपमा मानवीय अतिक्रमणको चपेटामा परेको छ। सरकारले पर्यटकीय गन्तव्यका रूपमा विकास गर्दै लैजाने योजना अघि सारेको भए पनि कडाली चिसापानी क्षेत्रमा अतिक्रमण बढ़दै जाँदा ओझेलमा पर्न सक्ने चिन्ता बढ़ेको छ। कैलालीबाट संवाददाता जगत साउदको रिपोर्ट।
सरकारले कर्णाली चिसापानी क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्दै लैजाने योजना अघि सारेको भए पनि सम्बन्धित निकायले अतिक्रमित क्षेत्र खाली गराउन तत्परता नदेखाउँदा चिसापानी क्षेत्रमा अहिले पनि मानवीय अतिक्रमण जारी छ। करिब तीन दशक अघिसम्म फाटफुट टहरा देखिने चिसापानी क्षेत्रमा अहिले तीव्र रूपमा घर निर्माणदेखि बस्ती बसाउने क्रम बढ़िरहेको स्थानीय वासीको भनाइ छ।
घर बनाउने धेरै छन्, पहिलाको बस्ती भन्दा अहिले धेरै बढ़िरहेको छ। यो पुरै ऐरानी हो।
आजकल घर पनि बढी छन् अनि अतिक्रमण पनि बढिरहेछ।
कैलालीको मुख्य प्रवेशद्वार समेत रहेको कर्णाली चिसापानी क्षेत्रलाई प्राकृतिक सम्पदा कर्णाली पुल राजकाँडा सूर्योदय अवलोकनदेखि जल यात्राका लागि प्रमुख गन्तव्यका रूपमा लिइने गरिन्छ। चिसापानी क्षेत्रमा प्राय जसो वर्षभरि नै पर्यटकहरूको चहल पहल देखिन्छ। पर्यटकीय विविधताले भरिपूर्ण कर्णाली चिसापानी क्षेत्रमा मानवीय अतिक्रमण बढ्दै जाँदा सरकारवालाहरूले समेत चिन्ता व्यक्त गर्नुभएको छ। सुदूरपश्चिम प्रदेश सभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सदस्य पूर्णा जोशी,
अत्यन्त अतिक्रमणमा छ र त्यसरी अतिक्रमण हुनु भनेको प्रदेशका लागि दुर्भाग्य हो।
डिभिजन वन कार्यालय धनगढीका अनुसार कैलालीमा चिसापानी क्षेत्र सहित करिब 22,000 हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा छ। अतिक्रमित क्षेत्र मध्ये कतिपय ठाउँमा बजार तथा बस्ती बसेको छ, त्यसैले अतिक्रमण हटाउन समस्या छ। डिभिजन वन अधिकृत रामचन्द्र कण्डेल,
चिसापानी एकदम अचुनौती हटाउनु जरुरी छ। ती अतिक्रमण हटाउन चाहिँ केन्द्रले एउटा पोलिसी बनाउनुपर्छ। पोलिसी नबन्दासम्म हटाउन कठिन छ।
पछिल्लो समय पर्यटकहरूको रोजाइमा परेको कर्णाली चिसापानी क्षेत्रको संरक्षण एवं सम्वर्धन गर्न आवश्यक देखिन्छ। जगत साउत, रेडियो नेपाल, धनगढी।
बाबा, हाम्रो स्कुलमा पाठशाला सियुजी सिमको फारम भर्ने अरे, हजुर पनि जानुपर्छ है।
के हो नानी यो पाठशाला सियुजी सिम भने?
नेपाल टेलिकमको सरकारी स्कुलका शिक्षक विद्यार्थी र अभिभावकहरू बीच पठन पाठनका लागि मोबाइलमा जति पनि कुराकानी गर्न मिल्ने अनि 10 कक्षासम्म पढाइ हुने पाठ्य सामग्री राखेको वेबसाइट खोलेर पढ्न मिल्ने निशुल्क पाठशाला सियुजी सिम
मोबाइल पढ्ने मात्र भनेर भो खर्च नि?
नेपाल टेलिकमले निशुल्क सिम दिन्छ रे। हजुरको एनटिसी सिम छँदैछ, त्यसैमा राखे भो, मेरो लागि लिउला। अनि मासिक खर्च पनि पालिकाबाट नै तिरिदिने रे।
ओहो, स्कुल नखुलेर मलाई त तिमीहरूको पढाइको कस्तो बिर लागेको थियो, अब भने ढुक्काउने भो।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि समाचारमा पुनः स्वागत छ। अब केही अन्तर्राष्ट्रिय प्रसंग। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले नयाँ वर्ष र क्रिसमस पर्व मनाउने तर्खर गर्दै रहेका युरोपका नागरिकलाई भीड़भाड़युक्त सामाजिक कार्यमा सरिक हुँदा अनिवार्य मास्क लगाउन आग्रह गरेको छ। सो संगठनले युरोप महादेशमा कोरोना महामारीको नयाँ चक्र शुरू हुन सक्ने भन्दै सावधानी अपनाउनु नै बुद्धिमानी हुनेतर्फ सचेत गराएको छ। यसैबीच युरोपेली राष्ट्रहरूको संगठन ईयूका प्रमुख उर्सुला भोन दर लियनले संगठनमा आबद्ध राष्ट्रहरूका लागि कोरोना भाइरस विरूद्धको खोप प्रयोगको अन्तिम निर्णय छिट्टी हुने बताउनु भएको छ। ईयूमा आबद्ध भएर अलग भएको बेलायत र अमेरिकाले सर्वसाधारणका लागि खोप कार्यक्रम शुरू गरे पनि युरोपका अन्य देशहरूले भने खोप कार्यक्रम शुरू गरिसकेका छैनन्। चीनले चन्द्रमाको लागि पठाएको मानवरहित यान चन्द्र धरातलमा पाइने ढुंगा माटो सहितका खनिज पदार्थ बोकेर सफलतापूर्वक पृथ्वीमा अवतरण गरेको समाचार छ। चीनको सरकारी संचार माध्यमले चन्द्रमाको सफल यात्रा गरेको चन्द्रयान चाङ ई फाइभ ढुंगा माटो सहितका चन्द्र धरातलको खनिज पदार्थ संकलन गरेर मंगोलियाको मरूभूमि क्षेत्रमा अवतरण गरेको उल्लेख गरेको छ। अमेरिका र रूसले चन्द्र धरातलको खनिज पदार्थ पृथ्वीमा ल्याउन सफल भएको 40 वर्षपछि चीनले पनि चन्द्रमाको सफल यात्रा गर्न सफल भएको बताइएको छ। र अमेरिकाको पूर्वी तटीय इलाकामा तीव्र हिम आधीका कारण जनजीवन नराम्ररी प्रभावित भएको छ। कोलोराडो राज्यदेखि माइनेस सहितका 14 राज्यमा आएको हिउँ आधी 2 फीटसम्म बाक्लो रहेको बताइएको छ। अमेरिकाको मौसम विभागले अझै केही समयसम्म रहने तीव्र हिम आधी भयानक हुन सक्ने भन्दै सो क्षेत्रका 6 करोड़ सर्वसाधारणलाई सावधानी अपनाउन आह्वान गरेको छ। अब समाचारको अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। शिक्षा क्षेत्रमा हुने राजनीति बन्द हुनुपर्ने मन्त्री लीलानाथ श्रेष्ठको भनाई। विद्यालय व्यवस्थापन गठनदेखि शिक्षक सरूवासम्म गाँजिएको राजनीतिले शिक्षा क्षेत्र झनझन खस्कँदै गएको प्रति चिन्ता व्यक्त। चीनी उद्योगहरूले वर्षौंसम्म पनि आफूहरूको उखुको भुक्तानी नदिएको भन्दै आन्दोलित किसानहरूले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी। र चन्द्रमाको सफल यात्रा गरी चिनिया यान सफलतापूर्वक पृथ्वीमा अवतरण गर्यो। यसका साथै दिउँसो 3 बजेको समाचार यही पूरा हुन्छ। अर्को समाचार अपराह्न 4 बजे सुन्न सक्नुहुनेछ। हवस्त, नमस्ते।